हुनुहुन्छ, हामी प्रार्थना गरौँ। प्रभु, तपाईँलाई नै हेर्दछौ, तपाईँको वचन बुझ्नलाई, तपाईँको इच्छा जान्नलाई, अनि तपाईँको अनुग्रह माग्दछौ यी कुराहरू लिन सक्नको लागि, अनि यस अनुसार हिँड्न सक्नको लागि। पिता, धन्यवाद छ दिनुभएको सब उत्तम कुराहरू, अनि एक एक प्रति तपाईँको प्रेमिलो वास्ता, तपाईँको अनुग्रहको नजरको लागि धन्यवाद दिन्छौँ। हामी तपाईँमा भरोसा गर्छौँ, तपाईँको महिमा आफै गर्नुहोस् पिता, प्रभु येशूको नाममा, आमेन। क्रिश्चियन जीवन चाहिँ परमेश्वरका सद्गुणहरू प्रकट गर्ने जीवन हो। यसका लागि चाहिँ परमेश्वरले हामीलाई सब प्रबन्ध गर्नुभएको छ, अनि हामी चाहिँ नबिर्सिकन, हामी को हौ ख्रिस्टमा नबिर्सिकन, हामी होसियारपूर्वक हामीलाई अघि भाइले बाँड्नुभएको जस्तो झेल्न सक्ने कुराहरू, अनि पत्रुसले भने जस्तो प्राणको विरुद्धमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूदेखि सबै बाधकहरू, अनि सबै हामीलाई चाहिँ गिराउने कुराहरूबाट र हामीलाई निष्क्रिय बनाउने कुराहरूबाट चाहिँ हामी टाढो बस्नुपर्छ। र प्रभुको ठूलो काम छ, हामीलाई प्रयोग गर्न चाहनुहुन्छ, अनि उहाँ को हुनुहुन्छ देखाउन चाहनुहुन्छ, अनि त्यसैले हाम्रो समाजमा, हामी यस नेपाल देशमा, हामी सरकारको अधीनमा रहेर हामी जिउनुपर्छ, असल असल कामहरूद्वारा। त्यहाँ नबुझ्नेहरूले, नजान्नेहरूले चाहिँ नाना थरी कुराहरू जो भन्छन् ती भन्नेहरूको मुख चाहिँ चुप गरियोस्, प्रभुको इच्छा यही छ, र सबैलाई आदर गर्दै हामी जिउनुपर्छ, सबैले मुक्ति पाउन् भनेर हामीले चाहिँ चाहिरहनुपर्छ, अनि त्यसरी जिउनुपर्छ। हामी पुजारीहरू हौ, अनि हामीले चढाउने आत्मिक बलिदानहरूमा चाहिँ हामीले जितेका आत्माहरू पनि भनेर हामीले हेरेका थियौँ। त्यसैले हामी प्रभुका रित्त हात जान चाहँदैनौँ, कोही पनि चाहँदैन हामी त्यसरी जिउनलाई, अनि त्यसैले हामी छोटो छ समय, मौका छ, हामीलाई बचाउने उहाँले हो, माध्यम हामी हौ अथवा भाँडो हामी हौ, सामर्थ्य उहाँको, अनुग्रह उहाँको, वचन उहाँको, हामी पवित्र जीवन जिउनुपर्छ, प्रार्थना गर्नुपर्छ, हामी चाहिँ प्रभुको इच्छा खोज्नुपर्छ, समर्पित भएर अगाडि बढ्नुपर्छ। जब पत्रुसले लेखे त्यस बेला दासहरू धेरैजना प्रभुमा आएका थिए, प्रभु सबैलाई वास्ता गर्नुहुन्छ, समाजको सबभन्दा तल्लो ठाउँमा कति दुःख कष्टमा भएकाहरूले पनि सुसमाचार पाए, उनीहरूको जीवनै बदलियो। अब उनीहरूलाई अर्थीहरू चाहिएको थियो, किनभने एकदमै कठिन अवस्थामा जिरहेका थिए, अनि उनीहरूलाई चाहिँ मालिकको अधीनमा बस्छ भनेर प्रभुले भन्नुभयो, विद्रोह गर होइन, अधीनमा बस्छ, अनि असल मालिकहरूको अधीनमा मात्र होइन, टेढाहरूको अधीनमा पनि बस्छ, अनुग्रह देखा भनेर चाहिँ परमेश्वरले भन्नुभयो। अनि उहाँले चाहिँ त्यो दुःखहरू, ख्रिस्टको जनहरू भएर हामी दुःख भोग्नुपर्छ यो संसारमा भन्ने कुरा चाहिँ उसले सिकाउन थाल्छन् पत्रुसले पवित्र आत्माद्वारा। अनि तिनवटा कारण दिन्छन्, एउटा चाहिँ हामीले हेऱ्यौँ, हामीले एकचोटि पढौँ, 18 हामी 25 पुरै पढ्नेछ मैले, पहिलो पत्रुस 2:18-25, हे नोकरहरू हो, सबै प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनमा बस, असल र कोमलहरूको अधीनमा मात्र होइन तर टेढाहरूको पनि, किनकि परमेश्वर तर्फको विवेकको कारणले मानिसले अन्यायसित दुःख भोग्दै कष्टहरू सहन्छ भने यो प्रशंसा गर्न लायकको कुरा हो, किनकि आफ्ना अपराधहरूले गर्दा तिमीहरूले मुख खाएर त्यसलाई धीरसँग सह्यो भने बढाई गर्ने कुरा के छ र, तर असल काम गरेर पनि त्यसका लागि दुःख भोग्छौ र त्यसलाई धीरसँग सहन्छौ भने परमेश्वरको सामु यो प्रशंसाको योग्य छ, किनकि यसैका निम्ति तिमीहरू बोलाइएका पनि हो, किनभने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रा लागि एउटा नमुना छोड्दै ख्रीष्टले हाम्रा निम्ति दुःख भोग्नुभयो। उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो। उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, उहाँले दुःख भोग्नुहुँदा धम्काउनु भएन, तर आफैलाई धर्म न्याय गर्नु भनेको हातमा सुम्पनु भयो। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि भोग्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो, किनकि तिमीहरू भेडाहरू झैं भड्किरहेका थियौ, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्षका फर्केर आएका छौ। जति सुन्दर खण्ड हिजो पनि भने गराउनु मलाई जति सुन्दर छ, अनि पवित्र शास्त्र अद्भुत छ, अनि तिनवटा कारणहरू दिएको छ, अनि अन्याय भोग्दै पनि सहँदै पनि किन यसरी जिउने, किन अधीनमा बस्ने त्यस्ता मालिकहरूको बीचमा, तिनवटा कारण दिएको छ। एउटा चाहिँ किनकि यो उचित हो, यो विवेकको कारण, यो परमेश्वरको सामु एकदम ठिक हो विवेकको कारणले भनेको छ 19 पदमा। अनि दोस्रो कारण यो चाहिँ परमेश्वरको सामु चाहिँ ग्रहणयोग्य छ, 2:19 त्यहाँ चाहिँ लेखेको छ, यो चाहिँ प्रशंसा गर्न लायकको कुरा हो। कसले प्रशंसा गर्नुहुन्छ त? अवश्य नै परमेश्वरले प्रशंसा गर्नुहुन्छ, स्याबास भन्नुहुन्छ उहाँले। अनि 2:20 चाहिँ फेरि त्यही शब्द हो तर अर्को तरिकाले अनुवाद गरेको छ। 2:20 चाहिँ लेखेको छ प्रशंसाको योग्य, हाम्रो नेपाली बाइबलमा उही छ प्रशंसा गर्न लायक भनेको छ, 2:20 चाहिँ यो प्रशंसाको योग्य छ। अनि खास यो शब्द चाहिँ खास अनुग्रह भन्ने शब्द हो, अनुग्रह अति सुन्दर अति प्रशंसा गर्ने योग्य, अनि परमेश्वरको अनुग्रह प्रकट भइरहेको छ यसमा। अनि अर्थात परमेश्वर खुसी हुनुहुन्छ यसमा, परमेश्वरले यसलाई चाहिँ यो यो एकदम ठिक गरे छोरा छोरी भन्नुहुन्छ उहाँले। अनि तेस्रो कारण चाहिँ के हो भने, किनभने यो चाहिँ ख्रीष्ट जस्तै हुनु हो, अन्याय भोग्दा दुःख सहँदा पनि हामीले धीरज साथ सहनु, अनि त्यहाँ चाहिँ हामी नम्रता साथ सहनु, रिसिभी नराख्नु, बदला लिने भाव नराख्नु, पखलास नभन्नु, यो चाहिँ सब ख्रीष्टको स्वभाव हो। अनि त्यो चाहिँ अब पत्रुसले चाहिँ यहाँ विस्तार गर्न थाल्छन् त्यो बयानलाई, यहाँ 21 पदमा किनकि भनेर यसैका निम्ति तिमीहरू बोलाइएका पनि हौ, किनभने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रा लागि एउटा नमुना छोड्दै ख्रीष्टले हाम्रा निम्ति दुःख भोग्नुभयो। त्यसैले नमुना भनेको छ, प्रभु येशु ख्रीष्ट विश्वासीको नमुना हुनुहुन्छ। प्रभु येशु ख्रीष्ट हामीलाई बचाउनु भयो, हाम्रो मुक्तिदाता हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो प्रभु हुनुहुन्छ, तर यहाँ बताएको छ उहाँ सिद्ध मानिस भएर जिउनु भयो। मानिस भएर जिउनु पर्ने कसरी हो, उहाँले चाहिँ नमुना प्रस्तुत गर्नुभयो, उहाँ हाम्रो नमुना हुनुहुन्छ। अनि यहाँ दुःख भोग्ने हिसाबमा उहाँ नमुना हुनुहुन्छ। अनि यो शब्दको माने चाहिँ के हो भने चाहिँ, जसरी स्कुलमा हामी पढ्दाखेरि, साना नानीहरू तिमीहरू स्कुलमा पढ्दाखेरि चाहिँ मिसले अथवा सरले चाहिँ माथि क ख ग अथवा एबिसिडी लेख्नुहुन्छ होइन त, अनि के भन्नुहुन्छ तिमीहरूलाई, अब मैले जस्तै सार भन्नुहुन्छ होइन त, अनि तिमीले पनि हेर्दै हेर्दै आफ्नो कापीमा सार्न खोज्छौ भने सकेसम्म त्यो मिसको जस्तै सरको जस्तै सार्न खोज्छौ। त्यसैले मिसको चाहिँ नमुना हो, नमुना जस्तै तिमीले उतार्नु परेछ, बुझ्दैछौ नानीहरू। अनि हामी चाहिँ प्रभु येशूलाई हेर्छौँ, उहाँ चाहिँ हाम्रो नमुना हुनुहुन्छ, जस्तो कि अघि हिब्रू 12 चाहिँ सुन्दर खण्डमा हामीले हेर्दै थियौँ येशूलाई हेर्दै। अनि यहाँ दुःख कसरी भोग्नुभयो, अब पत्रुसले चाहिँ बयान गर्न थाल्छन्, अब हेरौँ हाम्रो चाहिँ कालो पाटीमा यो लेखेको अद्भुत पवित्र आत्माले लेख्नुभएको शब्दहरू यहाँ चाहिँ बताइएको छ। ख्रीष्ट हिजो हेरिहाल्यौँ, उहाँ पूर्ण रूपमा पापरहित हुनुहुन्थ्यो, उहाँमा छलको एक छेउ पनि थिएन। पत्रुसले यो बयान गरिरहेको छ, अनि यो बयान चाहिँ प्रभु येशूको दाबीसँग ठ्याक्कै मिल्छ। प्रभु येशूले के भन्नुभएको थियो आफ्नै बारेमा, बाटो, अनि दोस्रो शब्द के थियो, सत्य म हुँ, उहाँमा छल अलिकति पनि थिएन. पत्रुसले भन्यो एकदम उहाँमा कुनै छल थिएन. हिजो हामीले चाहिँ अध्ययन गर्यौं मेल बलि, के अरे अन्न बलि, जुन दोस्रो बलि थियो प्रभु येशूको सिद्ध जीवनलाई जनाउने, एकदम मसिनो खस्रोपन केही नभएको, यति पितालाई खुसी पार्ने उहाँको जीवन यस्तो थियो. तैपनि यस संसारमा उहाँ चाहिँ दुष्ट मानिसहरूको हातमा दुःख भोग्नु भयो. अनि उहाँको प्रतिक्रिया कस्तो थियो? पत्रुसले भन्दैछ यहाँ हामी हेरौँ, उसले भन्छ 22 पद, उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छल कपट नै उहाँको मुखमा पाइयो. उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, उहाँले दुःख भोग्नुहुँदा धम्काउनु भएन, तर आफैलाई धर्मय न्याय गर्नुको हातमा सुम्पनु भयो. यसरी दुःख भोग्नु भएन, यसरी तिमीहरूले दुःख भोग, उहाँ हाम्रो नमुना हुनुहुन्छ, म पनि अब शहीद हुन लाग्दैछु भन्दैछ पत्रुसले. यहाँ शब्द छ, यहाँ उहाँले गाली खाएर, अनि त्यही शब्द दोहोऱ्याएको छ, उहाँले गाली खाएर सट्टामा गाली दिनु भने. यो शब्द चाहिँ यो 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 व्यवहार चाहिँ घृणाबाट आउँछ, पाप स्वभाव हो, यो चोटपूर्ण प्रतिकार हो, हत्या घृणा यस्तोबाट आउँछ. यो चाहिँ मुखले गरिने दुर्व्यवहार हो, यो चाहिँ दुर्वचनको प्रहार हो. सोच्नुहोस् त के तपाईँले जतिजना हुनुहुन्छ विश्वासी अविश्वासी, के तपाईँले कहिले बोलीले गोली हान्नु भएको छ? होइन, यो वास्तविक कुरा हो. अपशब्द, गाली गलौज, निन्दा गर्न, एकचोटि पहिलो करन्थी 6 अध्यायमा मसँग पल्टाउनुहोस्, हत्यारा, गोली, बोली, प्रहार, दुर्वचन, प्रभु येशूलाई यस्तो प्रहार गरियो, उहाँलाई यति निन्दा भयो. क्रुसमा जानु अगाडिदेखि नै भइरहेको थियो उहाँलाई, क्रुसमा पुगेपछि त अत्यन्तै. पहिलो कुनै 6:9-10 हामी यहाँ देख्छौ कि मुक्ति नपाएकाहरूको एउटा मुक्ति नपाएकाहरूको जीवनलाई देखाउने एउटा अवगुण हो यो. यहाँ भनेछ 9 के यो तिमीहरूलाई थाहा छैन, अधर्मीहरू परमेश्वरका राज्यका हकवाला हुने छैन, धोका नखाओ, व्यभिचारीहरू, मूर्ति पूजकहरू, परस्त्री गामीहरू, पुरुष गामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, अनि त्यसपछि शब्द के छ, गाली बक्नेहरू र धुताहरू परमेश्वरका राज्यको हकवाला हुने छैन. अर्थात् यो जीवन शैली जिउने व्यक्तिहरू नरक जाँदैछ प्रभुले भन्नुभएको यो गम्भीर कुरा हो. यो चाहिँ यदि मण्डलीभित्र हुन्छ भने यो चाहिँ अनुशासन गरिनुपर्ने विषय हो. पहिलो करन्थी 5 अध्यायमा हेर्नेछौँ, पहिलो करन्थी 5:11 तर भाइ कहलिएर पनि यदि कोही मानिस व्यभिचारी वा लोभी वा मूर्ति पूजक, अनि त्यसपछि के छ, वा गाली बक्ने वा मतवाला वा धुता हो भने त्यससँग संगति नगर्न, पनि अब मैले तिमीहरूलाई लेखेको छु त्यस्तो मानिससँग खाँदै नखानु पनि. उसले आफूलाई क्रिस्चियन भन्छ, ऊ भाइ कहलिएर भन्दैछ, सबैले उसलाई क्रिस्चियन मानिरहेछ, तर ऊ चाहिँ यदि बोलीले अर्कालाई चाहिँ प्रहार गर्छ, दुर्वचन प्रहार गर्छ, यो घृणा चोटपूर्ण अनि निन्दा गाली गलौज अपशब्द बोल्छ भने उसलाई मण्डलीबाट अलग गरिनुपर्छ. त्यही नै भनेको छ, किनभने यो चाहिँ अविश्वासीको जीवनमा देखिने कुरा हो. अनि यदि मण्डलीमै छ भने उनीहरूले त के भन्छ, ए तिमीहरू हामी उस्तै त छौ नि भन्छ. अनि हामीले प्रभुले भन्नुहुन्छ होइन, तिमीहरू पवित्र जनहरू हौ, त्यस्तो व्यक्तिलाई चाहिँ अलग गर भनेर भनिएको छ. 13 अन्तमा हेर्नुभयो भने निकाल्नुपर्छ भन्ने शब्द छ. इजरायलीहरूले मूसालाई उजाड स्थानमा के गरे? गाली बके। प्रस्थान 16 अध्याय मैले पढाउने छैन। उनीहरू केही समय धेरै भएको थिएन, उनीहरू मिश्र देशबाट निस्केको लाल समुद्र तर्दाखेरि त ओहो उनीहरू खुट्टा त भुइँलाई छोडिसकेको थियो, उनीहरू यति खुसी भइरहेको थिए। तर केही समय गएपछि त्यहाँ मरूभूमि अनि त्यसपछि तिर्खा लाग्न थाल्यो, पानी छैन। त्यसपछि मूसालाई चाहिँ उनीहरूले गाली बग्न थाले, हामीलाई मार्नलाई ल्याइस्ताले, मार्नलाई केही मिश्रमा त्यहाँ चिहानहरू थिएन, तिमी हत्यारा। अब यो चाहिँ गाली गलौज हो, यो चाहिँ निन्दापूर्ण बोली हो, तिमी हामीलाई मार्न चाहन्छ भन्दैछ। एफसी 4:29 एफसी 4:29 प्रभुका जनहरूलाई के भनेको छ भने, पुरानो मान्छेलाई फालिदेऊ। यो पुरानो स्वभावको कुरा हो, विश्वासीसँग त अब नयाँ स्वभाव छ, नयाँ मान्छेलाई पहिरा। एउटा अविश्वासी त उसँग पुरानो मात्रै छ, त्यही मात्र देखिन्छ, तर एउटा विश्वासी सँग नयाँ स्वभाव छ र उसलाई के भन्छ नि, पुरानालाई फालिदेऊ। एफसी 4:29 लेखेको छ, कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस् र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस्। यसरी भनेको छ, नयाँ मान्छे पहिरेर एउटा क्रिस्चियनले चाहिँ बोल्दाखेरि तीनटा कुरा ध्यानमा दिनुपर्छ भनेर प्रेरित पावलले भन्छ। नम्बर एक, केही बोल्नु अगाडि सोच त्यो बोल्न आवश्यक छ कि छैन। नम्बर एक नियम नै हो। कहिले तपाईँले पाउनुभयो प्रभु येशु अनावश्यक कुरा गरिरहनु भएको देखिँदैन? मत्ती मर्कुस लुका योना उहाँ हाम्रो नमुना हुनुहुन्छ भनेको छ, उहाँको ईश्वरीय स्वभाव हामीलाई दिएको छ भनेको छ 2 पत्रुस 1 हामीले हेर्यौँ। अनि हामीलाई चाहिँ परमेश्वरले चाहिँ उहाँको सद्गुणहरू जताततै फैलाऊ भन्नुभएको छ, कुवचन त होइन। त्यसैले बोल्न आवश्यक छ कि छैन, यो कुरा सत्य नै होला तर बोल्नु पर्छ कि पर्दैन, यो बोल्ने ठिक ठाउँ के हो कि होइन, यो बोल्ने ठिक व्यक्ति हो कि होइन, पहिलो कुरा त त्यो आवश्यक छ कि छैन। नम्बर दुई, यो जे म बोल्न लागिरहेको छु म अनुग्रहमा बोल्न सक्छु कि सक्दिनँ, अनुग्रहमा म अनुग्रहले बाँचेको हुँ, म अनुग्रहले जिउनु छ, मलाई अनुग्रह भएन भने त म त दोस्रो मृत्यु नरकमा पुग्ने व्यक्ति हुँ। अब मैले अनुग्रह देखाउनु पर्छ, मैले अनुग्रह पाएँ, मैले अनुग्रह देखाउनु पर्छ, अर्थात् अरूलाई चाहिँ मैले आशीर्वाद दिने हो, श्राप त होइन, त्यसको लागि बोलाएको होइन, हाम्रो पछि अध्ययनमा आउँछ त्यो। नम्बर तीन, त नम्बर एक त्यसैले यो आवश्यक छ कि छैन, नम्बर दुई यो अनुग्रह पूर्ण छ कि छैन, नम्बर तीन चाहिँ यो हो, यसले चाहिँ सुन्नेलाई उन्नति गर्छ कि गर्दैन, सुन्नेलाई चाहिँ फाइदा दिन्छ कि दिँदैन, उसलाई निर्माण गर्छ कि गर्दैन, उसलाई भत्काउँछ भने चाहिँ अह म बोल्न हुँदैन, उसलाई निर्माण गर्छ, उसलाई बढाउँछ, उसलाई ठिक दिशामा लान चाहिँ यसले मदत गर्छ, चाहे सान्तवन होस् चाहे हप्की होस्। यदि त्यसो हो भने मात्र बोल्ने हो, नत्र भने चाहिँ बोल्नु हुँदैन, मैले नत्र भने के हुन्छ, त्यो व्यक्तिलाई चोट पर्ने कुरा त छँदैछ, तर यहाँ उहाँलाई चोट पर्छ, के पर्छ यहाँ कुरा त 30 पद, अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छ। बुझ्नुहुन्छ, तपाईँसँग परमेश्वरको आत्मा हुनुहुन्छ विश्वासी जन, कहिलेसम्म? पाप नगरेसम्म हो, उहिले छोडिसक्नुहुन्थ्यो पाप नगरेसम्म, कहिलेसम्म हामीसँग छुटकाराको दिनसम्म, अर्थात् प्रभु येशू नआउन्जेल भनेपछि हामी स्वर्ग नपुगेको अन्त यहाँ त अवसँगै हुन्छ त्यसैले कहिले छोड्नुहुन्न भनेपछि अनि हामीले यस्ता खालका उहाँलाई दुखित पार्ने हाम्रो कुरा मुखबाट निस्किँदाखेरि उहाँलाई कस्तो हुन्छ होला पवित्र आत्मा उहाँको नाम उहाँलाई धेरै चोट लाग्छ तर उहाँले छोड्नुहुन्न तपाईँलाई उहाँ कसरी बस्नुहुन्छ यहाँ भनिन्छ शोकित भएर तपाईँलाई चाहिँ अति प्रेम गर्नुहुन्छ तर त्यो पापलाई अति घृणा गर्नुहुन्छ अब कति गाह्रो हुन्छ होला मलाई यो दुइटै भावनामा तपाईँसँग हुनु यो नगर भन्दै हुन्छ किनभने हामीलाई ठुलो अब नोक्सानी हुन थाल्छ सबैतिर नोक्सानी भइरहेछ त्यो व्यक्तिलाई पवित्र आत्मालाई अब मलाई सबभन्दा त आफैलाई के हुन्छ अब पवित्र आत्माको सामर्थ्य जानसम्मबाट उहाँ हुनुहुन्छ तर उहाँले काम गर्न पाउनुहुन्न अब उहाँ शोकित हुनुहुन्छ अब मेरो हृदयमा मुक्तिको आनन्द छैन पवित्र आत्मा शोकित हुनुहुन्छ अब आनन्द उहाँको फल हो शान्ति छैन प्रेम छैन बढिँदैन कुनै ज्योति छैन कुनै गवाही छैन अब परमेश्वर काममा सहायता गर्ने व्यक्ति हुनुपर्ने अब म बाधक बन्न जान्छु यसको नतिजा अति भयङ्कर छन् तर प्रभु येशूलाई यति निन्दा गरियो पागल भनियो दुष्ट आत्मा लागेको भनियो त सामरी होस् भन्यो थप्पड लगायो ए भविष्यवाणी गर्ने कसले थप्पड लगायो आँखा पट्टी बाँधेको छ ए राजा भनेर निगालोले हिर्कायो कति खिसी गर्यो तर यहाँ पढ्छन् उहाँले गिल्ला गर्नु भएन गिल्ला आएको 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 तर यहाँ लेखेको छ उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन उहाँले यसरी दुःख भोग्नुभयो उहाँ हाम्रो नमुना हुनुहुन्छ अनि प्रभु तपाईँभित्र जिउनुहुन्छ विश्वासीजन अनि तपाईँभित्र भएर यही जीवन जिउन चाहनुहुन्छ जुन जीवन उहाँको हो अनि त्यसपछि लेखिएको छ फर्केर जाउँ पहिलो पत्रुस दुई अध्याय को 23 पदमा उहाँले दुःख भोग्नुहुँदा धम्काउनु भएन पत्रुसले पनि धेरै सुन्यो यो पछि पछि गइरहेको थियो प्रभुलाई यसरी समातेर लाँदाखेरि अनि त्योभन्दा अगाडि पनि उहाँको यात्राहरूमा सब सुनेको थियो अनि सायद पत्रुसले त्यस्तो सुन्दाखेरि प्रभुलाई हेर्थ्यो होला प्रभुले के गर्नुहुन्छ उहाँको मुखबाट त अनुग्रहपूर्ण वचनहरू निस्किन्छ दुखी त भन्नुहुन्छ उहाँ जस्तै उहाँले भन्नुहुन्छ तिमीहरूले मलाई अनादर गर्दैछ त्यति चाहिँ भन्नुहुन्थ्यो उहाँले मलाई अनादर गर् मेरो पितालाई अनादर गर्दैछ तर कहिले नै पखलास्मालाई चाहिँ भन्नु भएन मैले जानेछु भन्नु भएन यसरी चाहिँ कहिले बोल्नु भएन उहाँ पाप र हित हुनुहुन्थ्यो यो धम्क्याउनु भन्ने शब्दको माने चाहिँ चोट पुर्याउने उद्देश्य व्यक्त गर्न म केही न केही गर्छु एकदिन खबर ता यसरी चाहिँ अर्कालाई धम्क्याउनु पखलास भन्न कसरी प्रभु येशू ले चाहिँ यसरी दुःख भोग्न सक्नुभयो यसरी धैर्य गर्न सक्नुभयो यसरी सहन सक्नुभयो कसरी भने यसरी 23 पदको बीचबाट अब पढ्छन् उहाँले के गर्नुभयो बरु तर आफैलाई धर्ममय न्याय गर्नुहुनेको हातमा सुम्पनु भयो यसरी उहाँले चाहिँ जे गर्नुभयो हामीले पनि यही गर्नुपर्छ भनेछ हामीले आफूलाई एक दिन न्याय गर्ने परमेश्वरको हातमा सुम्पिनुपर्छ बदला नल्याऊ बदला लिने काम मेरो हो भन्नुभएको छ परमेश्वरले त्यसैले एक दिन धर्ममय न्याय जसले गर्नुहुन्छ उहाँको हातमा आफूलाई सुम्पने बरु त्यो व्यक्तिको लागि बरु प्रार्थना गर्नुभयो प्रभुले हे पिता यिनीहरूलाई क्षमा गरिदिनुहोस् के गर्दैछन् जान्दैन त्यसैले हामी हाम्रो मालिक जस्तो बन्नुहोस् भन्ने प्रभु चाहनुहुन्छ अब परमेश्वरले चाहनुहुन्छ भने यो अवश्य नै हुनेछ यही जीवनकालमा चाहिँ प्रक्रिया भइरहेको छ अनि एक दिन पूरा हुनेछ अनि यो खुशीको कुरा हो, ठूलो मुक्ति उहाँले चाहिँ ल्याउनु भएको छ, अनि यसको पूर्णताको चरणमा चाहिँ तर्फ हामी लाग्दैछौँ। जब सतावटमा अनि तपाईँले भोग्नै नपर्ने दुःख तपाईँले भोग्नुपर्छ, कसैको थुकाइ नै खानु पर्ला, पिटाइ नै खानु पर्ला, भनाइ खानु पर्ला, त्यो आउँछ, अनि झुटा आरोपहरू आउला, तपाईँले चाहिँ के गर्नुहोस् भने खुरुक्क आफूलाई परमेश्वर न्यायकर्ताको हातमा सुम्पनुहोस्। गर्ने यो हो, गर्ने यो हो, त्यही भनेको छ यहाँ। प्रभु यीशुले सजिलै साथ सामना गर्न सक्नुहुन्थ्यो, एक वचन बोल्नुभयो भने सबै सखाप हुन्थे, सखाप, तर उहाँ न्याय गर्न आएन भन्नुभयो, म बचाउन आएको। उहाँ चाहिँ न्याय गर्नुमा ढिलो, रिसाउनुमा ढिलो। जति पनि गुणहरू पुराण्यमा हामी पढ्छौँ, परमेश्वरको गुणहरू सबै येशु ख्रिस्टको मनुष्यत्वमा सिद्ध रूपमा देख्छौँ। उहाँ परमेश्वर मानिस नै हुनुहुन्छ। अनि तपाईँको जीवनमा के आइरहेको छ, तपाईँलाई यो दुःख आइपरिरहेको छ, अनि तपाईँ बुझ्न पनि सक्नुहुन्न किन यो आइरहेको छ, तर तपाईँलाई चाहिँ अब थाहा छ परमेश्वरको वचनबाट केही न केही असल योजना छ मेरो परमेश्वरको। एक दिन न्याय गर्ने काम परमेश्वरले पछि गर्नुहुन्छ, तर अहिले चाहिँ कृपाको दिन हो, अनि त्यसैले उहाँलाई कृपा देखाउन दिन्छ। त्यही त हो, तपाईँ खुसी हुनु परमेश्वरले कृपा देखाउनु भयो तपाईँलाई, उहिले नै अब न्याय गर्ने दिन आएको भए त हामी कहाँ हुन्थ्यौँ। म त खुसी छु उहाँको कृपाको दिनमा मैले उहाँको आवाज सुन्न पाएँ, अनि कसैले मलाई सुनायो, प्रभुलाई धन्यवाद होस्। अनि यहाँ लेखेको छ 24 पदमा, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ। त्यसपछि एउटा अर्को पद छ, तर हेर्दैछौँ यहाँ शब्द छ हाम्रा कि प्रभु येशूले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि अथवा त्यो रुख पनि भनेको छ मा बोक्नुभयो, त्यो काठको क्रुसमा। त्यसैले शरीर उहाँ मानिस बन्नुभएको थियो हाम्रो पाप बोक्नलाई, उहाँलाई एउटा शरीर तयार गरियो कन्या मरियमको कोखमा। के को लागि त्यो शरीर तयार गरियो, जसरी हिब्रू 10 ल्याएको छ, मेरो लागि एउटा शरीर तयार पारिएको छ। के को लागि, तपाईँ र मेरो पापहरू हरण गर्नको लागि त्यो शरीर तयार पारिएको थियो। कति अद्भुत प्रेम परमेश्वर पिताको हामी तर्फ, अनि कति आज्ञाकारी समर्पित हाम्रो प्रभु येशू परमेश्वरको पुत्र, त्यो क्रुसमा त्यो रुखमा बनाएको छ। ओहो, स्वर्गको राजाहरूको पनि राजा, स्वर्गको राजाको लागि चाहिँ यो पृथ्वीमा चाहिँ एउटा काँडाको मुकुट लगाइयो, उहाँलाई चाहिँ एउटा क्रुसमा झुन्डिन दियो। यो सब किन गर्नुभयो, यहाँ शब्द छ 24 पदमा, हाम्रा निम्ति, हाम्रा पापहरू, हाम्रा व्यक्तिगत तपाईँको पापहरू उहाँले बोक्नुभयो। किन, यहाँ लेखेको छ हामी बाँचौँ भनेर, हामी दोस्रो मृत्यु नरकको आगोमा नपुगौँ भनेर। बाँचौँ भनेर भन्नाले खालि यो शरीरमा बाँचौँ, सास फेरिरहेछ, होइन, हिँडिरहेछ, खाइरहेछ, काम गरिरहेछ, होइन, यो चाहिँ आत्मिक रूपमा, ईश्वरीय रूपमा प्रभु येशु जस्तै भएर हामी जिउन सकौँ भनेर, अर्थात् पापहरूको निम्ति मरेर अनि धार्मिकता निम्ति जिउन सकौँ भनेर भनेको छ। रोमी 6 चाहिँ पापका निम्ति मरेर, पहिलो पत्रुस 2 चाहिँ पापहरूका निम्ति मरेर, स्रोत र त्यसको क्रियाहरू, पापपूर्ण जीवनको लागि पनि मर्ने, हाम्रो पाप स्वभावको लागि पनि मर्ने, दुवै कुरा छ, अनि ख्रिस्टद्वारा हो, पाप बलि दोष बलि दुईबाट। अनि हामी चाहिँ बाँच्न जिउन सकौँ भनेको धार्मिकताको जीवन जिउन सकौँ भनेर, किनभने प्रभु येशू त्यही नै हुनुहुन्छ, बाटो सत्य र जीवन मने हो, मलाई तिमीभित्र जिउन देऊ। अनि ख्रिस्टले चाहिँ धार्मिकतालाई प्रेम गर्नुहुन्छ, अधर्मलाई घृणा गर्नुहुन्छ। हामी उहाँको नाम कलिएकाहरूले पनि धार्मिकतालाई प्रेम गरिरहेको, अधर्मलाई घृणा गर्दै जिइरहेको, कुनै चीजलाई एकदम जब घृणा गरिन्छ त्यसको लागि मरेको बराबर आफूलाई ठानिन्छ। एकदम घृणा गर्यो भने सदाको लागि छैन मेरो त्यो कुरासित मेरो सम्बन्ध भन्दैछ, त्यसैले पापहरूको निम्ति मरेर धार्मिकताको निम्ति बाँच्छु भनेर उहाँले चाहिँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। अनि त्यसपछि लेखेको छ, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो, निको पारियो। अनि यो चाहिँ शारीरिक रोगबाट निको भयो भने होइन, पेन्टेकोस्टलहरूले भने जस्तो त्यो होइन, क्रुसको मृत्युले चाहिँ अब सबै रोगहरू निको हुन्छ भनेर उनीहरूले प्रचार गर्छन्, त्यो होइन। किनभने यो जुन पद पत्रुसले उद्धरण गर्दैछन् त्यो चाहिँ पुरानो नियमको यशायाको 53 अध्यायबाट हो, अनि त्यहाँ हामीलाई बताएको छ त्यो चाहिँ हाम्रो अधर्मको लागि थियो। यशाया 53 5 पदमा एकैछिन आउला, यहाँ नछोडिकन यशाया 53 5 पदमा हामी हेर्छौ। शारीरिक सङ्घाई चङ्गाई चङ्गाई त्यो नै प्रभु येशु दिन आउनुभएको जस्तो ठान्छन् कतिजनाहरू, कति ठूलो भूलमा परेका छन्। उनीहरूको त्यो शरीरको रोगभन्दा करोडौं गुणा डरलाग्दो पापको रोग उनीहरू जान्दैनन्, जसले उनीहरूलाई नरकमा पुर्याउँदैछ। हामीसित साँचो सुसमाचार छ, हामीले प्रचार गर्न छोड्नु हुँदैन। यशाया 53 5 पदमा लेखेको छ, तर ऊ प्रभु येशूको बारेमा उहाँ जन्मिनुभन्दा पनि 700 वर्ष अगाडिको भविष्यवाणीमा उल्लेख छ, मानव भइसके जस्तो भूतकालमा परमेश्वर लेख्दै हुनुहुन्छ, तर यो 700 वर्ष अगाडि नै, तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्महरूका निम्ति चोटै चोट परेको थियो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो, र उसका कोर्राका चोटहरूद्वारा हामी निको भयौं। अनि यही पदमा बताएको छ, उता हाम्रै अपराधहरूका निम्ति चोटै चोट, कुर्राको चोट, हाम्रो अपराधहरूको निम्ति, हाम्रो पापबाट हामीलाई चाहिँ चङ्गाई गर्न, आत्मिक चङ्गाईको कुरा आयो। तपाईँको पापहरूबाट के निको हुनुभयो? यो कति महँगो चङ्गाई हो यो, कि उहाँको चोटहरूद्वारा भनिएको छ यो। अनि हिजो मैले उल्लेख गरेको थिएँ रोमी त्यो कोर्रा, रोमी कोर्रा डर लाग्दो थियो, सबैभन्दा कष्टदायी सजाय मध्येमा पर्थ्यो, ताकि हामीले चाहिँ मुक्ति पाओस् र शान्ति पाओस्, परमेश्वरसित मिलाप पाओस् भनेर। हामी यहाँभित्र निको हुनु कति राम्रो छ है विश्वासीजनहरू, यहाँभित्र निको हुनु है, जो जो तपाईँहरू हुनुभएको छ तपाईँलाई थाहा छ, यहाँभित्र निको हुनु पाउनु। अनि उहाँको त्यो रक्ताम्य शरीर चाहिँ क्रुसमा झुन्डिएको थियो, रोमी साम्राज्यभरि सबैभन्दा एकदम नराम्रो मृत्यु, दासहरूलाई त्यसरी मार्न चाहे पनि मार्न सकिन्थ्यो क्रुसमा, रोमी नागरिकलाई चाहिँ मार्न पाइँदैन थियो त्यसरी। प्रभु येशूलाई चाहिँ दास बराबर व्यवहार गरियो, अनि दास भनेको कस्तो थियो अघि मैले अस्ति हिजो बयान गरे रोमी साम्राज्यमा, किन यो सब गर्नुभयो? किनकि हेर्नुहोस् है 25 पद, किनकि तिमीहरू भेडाहरू चाहिँ भड्किरहेका थियो, त्यसैले त्यसैले हामी चाहिँ हराइरहेका थियौँ पापमा, हामी परमेश्वरबाट टाढा टाढा हामी नरकमा जान लागिरहेका थियौँ आफ्नै बाटो, त्यसैले उहाँले चाहिँ यी सब गरिदिनु भयो। थियो त्यस्तो तर तिमीहरू भड्किरहेका थियो, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्षका फर्केर आएका छौ, अब फर्केर आएका छौ। अनि वास्तवमा यो अनुवाद यो ग्रिक भाषामा चाहिँ तपाईँहरू व्याकरण जान्नेहरूलाई चाहिँ यो चाहिँ के भन्छ, अकर्मक, सकर्मक, अकर्मक, यो चाहिँ प्यासिभ भोइसमा छ, त्यसैले यसरी अनुवाद गर्नुपर्ने, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्षका फर्काइ ल्याइएका छौ। यहाँ चाहिँ यो शब्द आइरहेछ फर्कन, के अरे पहिलाको अवस्था यस्तो थियो हराएको भड्किएको नासुन लागेको अब चाहिँ तिमी चाहिँ बचाइएको छ के भयो तिमीलाई चाहिँ पुरा फर्काइयो यही शब्द चाहिँ प्रयोग भएको छ पहिलो थेसलुनीकी 1:9 त्यहाँ चाहिँ सकर्मकमा थेसलुनीको विश्वासीहरूले के गरे सुसमाचार सुने पावलहरू आएका थिए उनीहरूको शहरमा अनि उनीहरूले सुनेपछि उनीहरू चाहिँ परमेश्वर तर्फ फर्के मूर्तिहरूलाई चाहिँ पिठ्यू फर्काए उनीहरू आफै फर्के पश्चाताप भयो यहाँ चाहिँ फर्काइयो भनेको छ परमेश्वरले चाहिँ हामीलाई पश्चातापको लागि आफूले गर्नुपर्ने हामीलाई घायल पार्ने इत्यादि गर्नुहुन्छ उहाँको प्रेम देखाउनुहुन्छ यी सब देखाउनुहुन्छ अनि हामी आफै फर्किन्छौँ यहाँ दुइटै देख्छौँ है अनि त्यसैले कतिचोटि पुरानीमा पढ्छौँ इजरायलको त्यो बचेका भागहरूको प्रार्थना छ नि हामीलाई फर्काउनुहोस् अनि हामी फर्किनेछौँ यदि परमेश्वरले पहिलो कदम नचालेको भए हामी कहिले पनि फर्किँदैन थियौँ यो 25 पदको यो शब्दले चाहिँ यो देखाउँछ यदि आदमलाई परमेश्वरले आदम तिमी कहाँ छौ भनेर नखोज्नु भएको भए आदम चाहिँ खोज्नेवाला थिएन ऊ त लुकिरहेको थियो तपाईँहरू पनि त्यही अवस्थामा हुनुहुन्छ तपाईँले खोज्नु भएन उहाँले खोज्नु भयो उहाँले यहाँ ल्याउनु भयो उहाँले यी वचनहरू तपाईँले सुनेको चाहनुभयो जसले मुक्ति पाउनु भएको छैन आजै फर्केर आउनुहोस् कस कहाँ फर्केर आउनुहोस् असल गोठाला कहाँ तपाईँको प्राण बचाउने गोठाला कहाँ अब यो शब्दहरू आउँदैछ एकदम सुन्दर दुईटा शब्दहरू मान्छ हाम्रो हामी कहाँ फर्केर आएका छौँ सुसमाचारद्वारा परमेश्वरले पश्चातापको लागि प्रबन्ध गर्नुभएको छ सुसमाचार नभएको भए त हामी कतातिर फर्कने हो अब फर्कन मन पनि हुँदैन थियो हामीलाई हुँदैन थियो अशान्तिमै हामी चाहिँ रहेको रहे हुन्थ्यौँ तर अब हामी फर्काइएका छौँ हामी हामी फर्क्यौँ पनि हाम्रो भाग छ हामी आफै फर्किनुपर्छ उहाँले चाहिँ हामीलाई फर्काउनु अनेक गर्नुहुन्छ तर झ्याप्पै समातेर तपाईँलाई भित्र चाहिँ तान्नुहुन्न त्यो त तपाईँको स्वतन्त्र इच्छाको विपरीत हुन्छ तपाईँ उहाँको स्वरूपमा बनाएको एउटा स्वतन्त्र व्यक्ति हुनुहुन्छ अनि तपाईँलाई भन्नुहुन्छ फर्क अब यहाँसम्म त मैले बाटो देखाइसकेँ यहाँ ढोका देखाइसकेँ यहाँ ढोका खोलिदिइसकेँ दाम तिरिसकेँ कस कहाँ आऊ अब यहाँ भनेको छ आफ्ना प्राणहरूका गोठाला कहाँ आऊ हामी विश्वासीहरू कस कहाँ फर्केर आएका छौँ हाम्रो प्राणहरूको गोठाला भनेको छ तपाईँको प्राण यति बहुमूल्य छ कि यो सम्पूर्ण संसार तपाईँको हातमा भएको भए पनि अनि तपाईँको प्राण त्यो नरकको आगोमा चुर्लुम्म डुब्न लागेको बेलामा तपाईँले हेर्नुहोस् मेरो ब्याङ्कको खातामा यो जम्मै संसार छ मेरो प्राण बचाइदिनुहोस् भन्यो भने चाहिँ किन्न सक्दैन थियो प्रियहरू यति बहुमूल्य छ अनि प्रभु येशूले तपाईँको प्राणलाई के गर्नुभयो प्रेम गर्नुभयो अनि उहाँले आफैलाई तपाईँलाई बचाउन चाहिँ मरिदिनु भयो अनि त्यसैले उहाँलाई गोठालो भनेको छ उहाँ असल गोठालो हुनुहुन्छ नम्बर एक किनभने तपाईँको प्राण बचाउनलाई चाहिँ उहाँ मर्नुभयो यूहन्ना 10 चर्चा त्यही नै छ म असल गोठालो हुँ म असल गोठालोले आफ्ना भेडाहरूको लागि आफ्नो प्राण दिन्छु यूहन्ना 10:11 म असल गोठालो हुँ मेरो भेडाहरूलाई म चिन्छु अनि उनीहरूले मेरो स्वर सुन्छन् अनि उनीहरूले मलाई पछ्याउँछन् अनि उनीहरूलाई म अनन्त जीवन दिन्छु अनि उनीहरू कहिले नष्ट हुने छैन असल गोठालोले बचाउनुहुन्छ र राखेको राखे गर्नुहुन्छ सुरक्षित अनन्तसम्म उहाँले असल गोठालोले आफ्नो भेडाहरू चिन्नुहुन्छ अनि भेडाहरूले पनि असल गोठालालाई चिन्छन् त्यहाँ अति व्यक्तिगत सम्बन्ध छ संगति छ असल गोठालोले हामीलाई मुक्ति प्रबन्ध गर्नुभयो तर नम्बर 2 उहाँ असल गोठालो मात्र हुनुहुन्न उहाँ महान गोठालो पनि हुनुहुन्छ हिब्रू 13:21 पल्टाउँ हिब्रू 13:21 उहाँ असल गोठाला ए प्राण दिएर हामीलाई मुक्ति दिनुभयो मात्र होइन उहाँ असल गोठालोले उहाँ चाहिँ अब महान गोठालो पनि हुनुहुन्छ जसले चाहिँ के गर्नुहुन्छ हेर्नुहोस् त बीस पदबाट पढ्नेछौ हिब्रू तेह्रको बीसबाट अनि अब शान्तिका परमेश्वरले जसले भेडाहरूका महान गोठाला बनिएको छ जसले भेडाहरूका महान गोठाला हाम्रो प्रभु येशूलाई अनन्त बाचाको रगतद्वारा मरेकाहरूबाट बौराउनु भयो तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नका निम्ति सिद्ध पारेका हुन् र उहाँको दृष्टिमा जे अति मन पर्दछ सो येशू ख्रिस्टद्वारा तिमीहरूमा गरेका हुन् उहाँलाई सदा सर्वदा महिमा भइरहोस्। असल गोठालो मर्नुभयो महान गोठालोको रूपमा उहाँ बौरी उठ्नुभयो अनि उहाँलाई बौराउने हुने पितालाई चाहिँ यहाँ शान्तिका परमेश्वर भनिएको छ अनि उहाँको पुत्रको बौरी उठाएलाई सम्पन्न गरेर उहाँमा बाँचेकाहरूको हृदयमा अब शान्तिका परमेश्वरले चाहिँ यस्तो काम गर्नुहुन्छ अवश्य उहाँको पवित्र आत्माद्वारा हो पिताको प्रतिज्ञा अनुसार आउनुभएको छ अनि विश्वासी भित्र चाहिँ उहाँको जे जे असल इच्छा छ त्यो असल इच्छा यहाँभित्र राखिदिनुहुन्छ त्यो भएको छ नि त मलाई पहिला थिँदै थिएन अब उहाँकै इच्छा पालन गर्ने मन उहाँको योजना पूरा होस् भन्ने मन तपाईँको राज्य आओस् भन्ने मन अनि उहाँको दृष्टिमा जे जति मन पर्दछ त्यो हुने मन अनि त्यो हुने मन मात्र होइन त्यो हामीद्वारा होस् भनेर ख्रिस्ट येशूद्वारा गर्नु पनि हुन्छ यो फिलिपी दुईको तेह्रको सँग मिल्ने पद है दुवै इच्छा गर्ने र मन दिनुहुने तिमीहरूभित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ भन्ने मन त्यसले यहाँ के देख्छौ भने महान गोठाला पौडी उठ्नु भएको महान गोठाला चाहिँ हामीलाई सेवाको लागि अब हामीलाई मौका दिने हुनुहुन्छ मुक्ति दिनुभयो ठुलो छ अब त उहाँको सेवा गर्नलाई पनि हामीलाई चाहिँ सम्भव गराउनु भएको छ सेवा दिनुभएको छ अहिले हामीले पाएको छ त्यसैले उहाँ महान गोठाला पनि हुन्छ तर उहाँ असल गोठाला महान गोठाला मात्र हुन्न उहाँ चाहिँ मुख्य गोठाला पनि हुनुहुन्छ पहिलो पत्रुस पाँचमा चाहिँ हामी हेर्छौँ पहिलो पत्रुस पाँच अध्यायमा असल गोठालो आफ्नो जीवन हाम्रो लागि दिएर हामीलाई बचाउनु भयो धर्मीकरण धर्मीकरण मुक्ति महान गोठालो बौरी उठ्नु भएको छ उहाँको आधारमा यहाँ त्रिएक परमेश्वरले काम गरिदिनुहुन्छ हामीलाई सेवा गर्न सक्नको लागि पवित्रीकरण पवित्रीकरण हामी चाहिँ अब बदलिँदै सेवा गर्दै बदलिँदै सेवा गर्दै तपाईँलाई थाहा छ है तपाईँ बदलिनलाई तपाईँ पवित्रीकरणमा बढ्नलाई सेवा हुनुपर्छ केही पनि सेवा छैन मलाई तपाईँ जस्तै बनाउनुहोस् भनेर बसेर त हुँदैन कहाँबाट त्यसरी हुन्छ उहाँको सेवा गर्दै पवित्रीकरणको एउटा भाग हो यो अनि अब चाहिँ मूल गोठालो पहिलो पत्रुस पाँचमा भनेको छ को चार पदमा अनि जब मुख्य गोठाला देखा पर्नुहुनेछ तब तिमीहरूले न ओइलिने महिमाको मुकुट पाउनेछौ मुख्य गोठालो किन उहाँलाई मुख्य गोठालो भन्यो किनभने यो संसारमा परमेश्वरले उहाँले ससाना गोठालाहरू पनि राखिदिनु भएको छ मानवीय अगुवाहरू दिनुभएको छ एल्डरहरू पास्टरहरू फुच्चीहरू यिनीहरू मुख्य गोठालो उहाँ हुनुहुन्छ उहाँले उनीहरूलाई चाहिँ मेरो भेडालाई चराउ भनिदिनुहुन्छ पत्रुसलाई जस्तै अनि उनीहरू चाहिँ गर्न खोजिरहेछ तर उहाँले भन्नुहुन्छ मुख्य गोठालो चाहिँ म हुँ पत्रुसले भन्नुहुन्छ हो म पनि एउटा एल्डर त हुँ तर मुख्य अध्यक्ष र गोठालो चाहिँ उहाँ हुनुहुन्छ अनि उसले भन्छ अनि जब मुख्य गोठालो देखा पर्नुहुनेछ भन्नेछ त्यसैले असल गोठालो मर्नुभयो हामीलाई मुक्ति दिन महान गोठालो बौरी उठ्नु भयो हामीलाई सेवा दिन अनि मुख्य गोठालो चाहिँ फेरि आउँदै हुनुहुन्छ हामीलाई इनाम दिन यहाँ लेखेको छ अनि जब मुख्य गोठालो देखा पर्नुहुनेछ तब तिमीहरूले न ओइलिने महिमाको मुकुट पाउनेछौ इनाम पनि उहाँ गोठालो हुनुहुन्छ अनि दाउदले चाहिँ बुझेका थिए दाउदले भने यहोवा मेरो गोठालो, मलाई कुनै घटी हुने छैन छैन। उहाँले सबै मेरो खाँचोहरू पूरा गर्नुहुन्छ, गरिरहनु भएको छ, गर्नुहुनेछ। उहाँले मलाई खुवाउनुहुन्छ हरियो खर्कमा सुताएर, उहाँले मलाई डोर्याउनुहुन्छ, मलाई अगुवाई गर्नुहुन्छ। म कता जाने, के गर्ने, मेरो जीवनमा यो निर्णय कसरी गर्ने, डोर्याउनुहुन्छ। उहाँले मलाई तृप्त पार्नुहुन्छ अति अति ताजा पानीको छेउछाउमा, उहाँको वचनको पानीहरूको कलकल ताजा पानीहरूमा। उहाँले जब म लड्छु, उहाँले मलाई फेरि पुनर्जीवित पार्नुहुन्छ, मलाई उठाउनुहुन्छ। मेरो दोष बलि उहाँ नै हुनुहुन्छ, अनि मलाई धार्मिकताको मार्गहरूमा उहाँकै नामको खातिर मलाई डोर्याउनुहुन्छ, मलाई कहिले छोड्नुहुन्न। अनि त्यसैले यो अन्धकारपूर्ण मरुभूमि भएर म यो हिँडिरहे तापनि मलाई डर छैन, उहाँ मेरो साथमा हुनुहुन्छ। मलाई ग्यारेन्टी थाहा छ उहाँले मलाई कहिले छोड्नुहुन्न, देख्नु पनि पर्दैन मलाई, मैले उहाँलाई, मलाई थाहा छ मेरो साथमा हुनुहुन्छ। दाउदले सब आजभन्दा 3000 वर्ष लेखेका कुराहरू छन् प्रभु यीशुको बारेमा। अनि दाउदले भन्छ, अनि उहाँले चाहिँ मलाई, मेरो गोठालोले चाहिँ मलाई चाहिँ सुरक्षा दिनुहुन्छ, उहाँको हातमा चाहिँ एउटा लौरो छ, मेरो शत्रुहरूलाई उहाँले नै जे गर्नुपर्छ गर्नुहुन्छ। तर उहाँले चाहिँ मलाई ताडना पनि दिएर मलाई ठिक ठिक बाटोमा डोर्याउनुहुन्छ। अनि यी दुइटै नै उहाँको लौरोले, उहाँको लाठीले मलाई अति सान्त्वना दिन्छन्। मलाई थाहा हुन्छ कि म उहाँकै हो, म उहाँकै हो, त्यसैले त मलाई यसरी व्यवहार गरिदिनुहुन्छ। अनि तिमीहरू शत्रुहरूको बीचमा पनि मलाई आदर दिनुहुन्छ, उहाँले टेबल तयार पार्नुहुन्छ, भोज तयार पार्नुहुन्छ, मेरो टाउकोमा तेल खनाइदिनुहुन्छ, अनि उहाँको तेलले मलाई एकदम ताजा बनाउँछ, मलाई सामर्थ्य दिन्छ उहाँको पवित्र आत्माले उहाँको सेवा गर्नलाई, अनि मलाई प्रशस्त गरी चाहिँ प्रबन्ध गर्नुहुन्छ, यहाँसम्म कि मेरो कचौरा भरिएर पोखिन्छ। अवश्य नै मेरो जीवनभरि उहाँले भलाइ गर्नुहुन्छ, यो संसारमा जति दिन जिउनु छ, अनि म अनन्तको घरमा उहाँसँगै बस्नेछु, उहाँ मेरो गोठालो हुनुहुन्छ। के तपाईँको गोठालो उहाँ हुनुहुन्छ? तपाईँकै गोठालो हुनुहुन्छ कि नाइ? के तपाईँ फर्कनु भयो? फर्काउनु त एकदम प्रयास गरिरहनु भएको छ, उहाँले चाहिरहनु भएको छ, तपाईँ आफै फर्किनु भएको भएन, विश्वास र पश्चातापमा आउनुभएको भएन। उहाँ चाहिँ अध्यक्ष पनि हुनुहुन्छ भने छ अन्तमा, पहिलो पत्रुस 2। र अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्ष कहाँ फर्केर आएको छ, प्रभु येशू चाहिँ हाम्रो अध्यक्ष पनि हुनुहुन्छ। एपिस्कोपी भन्ने शब्द, बिशप, यसको माने चाहिँ जसले चाहिँ माथिबाट सब हेर्छ, देखभाल गर्ने भनेको, निरीक्षण गर्ने, निगरानी राख्ने, सुरक्षा दिने, वास्ता गर्ने, नजर लगाइरहने, एकदम हेरिरहने, हेरिरहने, हेरिरहने। हेर्नुहोस्, उहाँ चाहिँ अध्यक्ष, त्यस्तरी हेर्नुहुन्छ अरे। अनि एल्डरहरूको काम थियो प्राणहरूको निम्ति जाग रहने, त्यो जाग रहनुको शब्दको माने चाहिँ, त्यो हिब्रूको शब्द यहाँ आइरहेछ, त्यसको माने चाहिँ अनिदो हुनु, जागो हुनु प्राणहरूको लागि। अब यहाँ त प्रभु येशू हाम्रो लागि अलिकति फरक शब्द हो, उहाँले चाहिँ हेरिरहनु भएको छ। कति विश्वास योग्य साथ तपाईँलाई हेर्नुहुन्छ होला प्रियजन, कति विश्वास योग्य साथ, कहिले काहीँ बिर्सेर यतातिर भुल्नुहुन्छ कि उहाँ? अह, कहिले उहाँको नजर तपाईँमाथि छुट्दैन। अनि यो कसरी गर्नुहुन्छ भने, एक चाहिँ उहाँले मानवीय गोठालाहरू पनि प्रबन्ध गरेर, हिब्रू 13:17 पढ्नुहोस्, जसले चाहिँ तपाईँको प्राणहरूको लागि जागो बस्ने काम छ, उनीहरूको सिकाउने, हप्काउने, सुरक्षा दिने, यही सब उहाँले चाहिँ गरिरहनु भएको छ। अनि उहाँले खटाउनुहुन्छ, शान्तिदाता पठाउनु भएको छ, उहाँको वचन दिनुभएको छ, पितासँग अन्तर बिन्ती गरिदिनुहुन्छ, विभिन्न तरिकाले उहाँले चाहिँ हाम्रो अध्यक्षको काम गरिरहनु भएको छ। उहाँको दृष्टिमा तपाईँ कहिले पनि हटेको हुँदैन। मेरो दृष्टिबाट मेरो छोराछोरी हुँदैन, कतिपटक म मान्छे हौ है, म सोच्छु ओहो है कहाँ छ है, तर प्रभु येशूलाई त्यस्तो हुँदैन, त्यही उहाँकै सामु हुनुहुन्छ तपाईँ पनि। तपाईँ एकदम नराम्रो परिस्थितिहरूको बीचमा भए पनि, तपाईँ क्रिस्चियन भएर दुःख भोग्नु भएका भए तापनि, उहाँले हेर्न छोड्नु भएको छैन, खालि सम्झनुहोस् कति दुःख उहाँले भोग्नुभयो तपाईँको लागि, अनि कसरी बिर्सन सक्नुहुन्छ तपाईँलाई उहाँले, कसरी उहाँले त्यो भोग्नुभयो पनि सम्झनुहोस्। अनि हामीलाई भनेको छ उहाँ जस्तै यी सबै कुराहरूमा हामी हुनुपर्छ, अनि उहाँसँगै दुःख भोग्यो भने उहाँसँगै हामीले के पनि गर्नेछौँ दिदीबहिनीहरू दाजुभाइहरू, राज्य गर्नेछौँ। उहाँसँगै दुःख भोग्यो भने उहाँसँगै राज्य गर्नेछौँ। यदि कुनै दुःख कष्ट आउन दिनुभयो भने उहाँको एकदम सानो होइन एकदम विशेष उद्देश्य छ। सोच्नुहोस् अय्युब, उहाँको अति प्रिय अय्युबलाई चाहिँ त्यत्रो दुःख आउन दिनुमा चाहिँ भयङ्कर ठुलो उद्देश्य थिएन? त्यतिकै फ्यात्तै एउटा समस्या पठाउनु होइन, एकदम विशेष उद्देश्य हुन्छ उहाँको। एक दिन हामी बुझ्छौँ, तपाईँले बुझ्नुहुन्छ, मेरो प्रार्थना यो तपाईँहरूले चाहिँ त्यो दिन चाहिँ स्याबास भनेको सुन्नुभएको होस्, आदर गर्नुहोस् उहाँलाई सधैँ, भरोसा गर्नुहोस् सधैँ सारा हृदयले, जहाँ राख्नु भएको छ परमेश्वरले तपाईँलाई त्यहाँ अति चम्किलो भएर चाहिँ बत्ती उज्यालो ज्योति बन्नुहोस् हुन्छ। यसले अन्त हुन्छ हाम्रो आजको यसपालिको समय, अनि आउनुपर्ने भाइको हुनुहुन्छ आइदिनु होला, धन्यवाद। अनि तपाईँहरू सबैलाई धेरै धन्यवाद छ, प्रभुले चाहिँ तपाईँहरूलाई धेरै आशिष दिनुभएको छ, यी कुराहरू जे सुन्नु भएको छ अभ्यास गर्नुहोस्।